الرجيم بسم الله الرحمن الرحيم وبه نستعين وهو خير المعين وصلى الله على سيدنا محمد وآله الطاهرين. جامع شناسی کے موضوع پہ کہ معاشرہ اور معاشرے کی کیا بنیادیں ہیں، افکار شہید مطہری رحمۃ اللہ علیہ کے تناظر میں اس موضوع کو ہم مطالعہ کر رہے تھے. اس کا مقدمہ ہم نے ایک اس کا حصہ پڑھا اور وہ جہان بینی کے اعتبار سے تھا، اور جہان بینی میں ہم نے دیکھا کہ ایک عقل نظری ہے اور ایک عقل عملی ہے. ہمیں عقل نظری اور عقل عملی میں فرق کرتے ہوئے اپنی زندگی میں اس سے بھرپور استفادہ کرنا ضروری ہے. اگر ہم اس سے استفادہ نہ کریں، صرف اسے معلومات کی حد تک رکھیں، تو اس کے ہمارے اوپر خود ہی منفی نتائج اور نقصانات ہیں. مثلاً ابھی جو معاشرے میں ہمیں مسائل نظر آتے ہیں، عقل نظری اور عقل عملی کا بھرپور استعمال نہ کرنا ہے. عقل جب ہم کہتے ہیں عقل کا استعمال، تو بعض ایسی معلومات ہیں جو عقل نظری سے تعلق رکھتی ہیں اور بعض ایسی ہیں جو عقل عملی سے تعلق رکھتی ہیں. جہان بینی کا تعلق ان مباحث سے ہے، کیونکہ عقل نظری جڑ کی مانند ہے اور عقل عملی اس کے ثمرات اور اس کا پھل ہے کہ جو آگے انسان کو اپنے زندگی میں دیکھتا ہے. کیونکہ عقل نظری وہ معلومات تھی جن کا جاننا ہی بذات خود کمال ہے، اور عقل عملی وہ معلومات تھی کہ جن کو اگر جاننا جائے تو کافی نہیں ہے، بلکہ عمل میں اسے لانا ضروری ہے، اسے عمل میں لانا ضروری ہے. در حقیقت یہ عقل عملی جس کے اوپر قائم ہوتا ہے وہ عقل نظری ہی ہے. آپ عقل نظری کے مرحلے میں جو نظریہ یا آئیڈیالوجی اختیار کریں گے یا نظریہ اختیار کریں گے، وہی آپ کو عقل عملی میں اثر انداز ہوتا ہوا دکھائی دے گا. اس لیے ہم نے یہ سوال ابھارا تھا کہ ہم بعض اوقات دیکھتے ہیں کہ اخلاقی مذہب اخلاق میں کئی مذاہب دیکھتے ہیں، ایک ہاتھ ملانے کو جائز سمجھتا ہے، ایک حرام سمجھتا ہے. ایک مثال کے طور پہ مثلا اگر نکر پہن لے یا شرٹ پہن لے کوئی فرق ہی نہیں پڑتا، ایک کہتا ہے کہ یہ تہذیب کے خلاف ہے یا آداب کے خلاف ہے. ایک اخلاق میں ایک عمل کو جائز قرار دیتا ہے، ایک عمل کو دوسرا ممنوع قرار دیتا ہے. یہ اختلاف کیوں پیدا ہوتا ہے؟ تو ہم نے وہاں پہ ان چیزوں کا جائزہ لیا کہ یہ اختلاف پیدا ہوتا ہے چونکہ ان کے ہاں جہان بینی کا نظریات مختلف ہیں، یعنی ان کی معلومات میں یا نظریات میں اختلاف ہے. نظریات کا اختلاف عمل میں اختلاف کا سبب بنتا ہے. لہذا شہید نے آغاز اس بات سے کیا تھا اور ہم نے اسے بار بار بیان کیا کہ جو ہمارے پاس مکتب کی صورت ہے، دین کی صورت ہے، وہ حکمت عملی سے تعلق رکھتی ہے. اور حکمت عملی کس سے تعلق رکھتی ہے؟ وہ حکمت نظری سے تعلق رکھتی ہے. اور جہان بینی سے ہماری کیا مراد تھی؟ کائنات کے بارے میں، انسان کے بارے میں، انسان کی زندگی کے بارے میں اور انسانی معاشروں کے بارے میں ایک جامع اور عمومی معلومات. یہ جو نوع خاص معلومات ہیں، خاص قسم کی معلومات ہیں، ہم نے اس کو پڑھا کہ یہ در حقیقت حکمت نظری سے اس کا تعلق ہے، اور حکمت نظری یا عقل نظری یہ حکمت عقلی کی طرف لے کے جاتی ہے، اور حکمت عقلی کے نتیجے میں ہمارے سامنے ایک عمل برپا ہوتا ہے. بالفاظ دیگر آسان زبان میں کہ کائنات اور کائنات میں جو زندگی ہے، انسان اور انسان کی زندگی، یا اسی طریقے سے ہم معاشرے کے اندر دیکھتے ہیں کہ انسانی معاشرے ہیں، سوسائٹیز ہیں، ریاست ہے، ان کے بارے میں نظریات وہ انسان کے عمل سے گہرا تعلق رکھتی ہیں. آپ جیسا انسان کے بارے میں نظریہ اختیار کریں گے، ویسا انسان سے عمل انجام دیں گے، حتیٰ اپنے بارے میں بھی اسی طرح کا عمل اپنے لیے قرار دیں گے. انسان کی زندگی کے بارے میں آپ جو نظریہ اختیار کریں گے، وہی آپ عمل سے بھی اسے آشکار کریں گے. مثلا اگر ایک فرد آتا ہے، وہ انسان کی قیمت لگاتا ہے شہوت کو، کہ جو اس کے نفس کے اندر ابھرے اسے پورا کرے، جو ابھرے، اس کے نتیجے میں اس کا اصل مذہب، اصل نظریہ کیا ہے؟ شہوت کا پورا کرنا، فرق نہیں پڑتا کسی بھی طریقے سے ہو وہ. اسی طرح ایک بندہ ہے، وہ مفاد کو اپنے لیے اصل نظریہ قرار دیتا ہے، फ़र्क नहीं पड़ता कि वो मफाद उसे बहन भाइयों से मिले, वालदैन से मिले, बाहर माशरे में किसी और से मिले, उसका रवैया वहाँ पे बदल जाता है जहाँ पे देखता है मेरा मफाद इसमें नहीं है। ये अपनी ज़ुबान से ला इलाहा इल्लल्लाह पढ़ रहा है, वाइल्ला इसका नज़रिया नज़रिया मफाद है, और इसी ने माशरे के अंदर हमारे बहुत बड़े पैमाने पर मसाइल खड़े किए हुए हैं कि लोग अपनी ज़ुबान में मुख्तलिफ ताबीरात मुख्तलिफ अल्फाज ले आते हैं, लेकिन बातिन के अंदर जिस नज़रिए के कायल होते हैं वो कभी मफाद है, कभी शहवत है, कभी गफलतें हैं, कभी यह है कि हैवानों की तरह आज़ाद छोड़े गए हैं, किसी कानून के ताबे नहीं होना चाहते, मुख्तलिफ तरह की सोचें हैं। अब उसके नफ्स ने उसके अंदर कौन से ख्यालात और नज़रियात को बना दिया है वो उसके अमल से ही आशकार होता है। यहाँ पर दीन इस्लाम आके मुनज़्ज़म करता है, वो इंसान के नज़रियात को इंसान के लिए इस तौर पे आज़ाद नहीं छोड़ता, कोई भी नज़रिया अख्तियार कर लो। हत्ता कि आपने कभी ये देखा, कार्टून बनते हैं, ड्रामे हैं, फिल्में हैं, हत्ता एक इश्तिहार मज़ा मोबाइल का एक इश्तिहार है। अब इश्तिहार का मकसद क्या होता है कि वो उस कंपनी की चीज़ें वो मुतारिफ़ कराई जाएँ ताकि लोग ख़रीदें, लोगों की रगबत बढ़ाने के लिए वो इस किस्म का इश्तिहार बनाते हैं कि लोग चाहते ना चाहते हुए उसे देखें। अब वो ऐसे में एक पूरी की पूरी उसके अंदर आइडियोलॉजी बरपा करते हैं, पूरी की पूरी उसके अंदर एक नज़रिए को बरपा करते हैं। मिसाल के तौर पे मोबाइल एक अच्छा माहौल दिखाएंगे आधी ज़िंदगी का हमारे, मसलन किसी ट्रिप पे जा रहे हैं या होटल में कहीं बैठे हुए हैं या घर के अंदर अफराद हैं या दोस्त गपशप लगा रहे हैं, अब उसी असना में मोबाइल दिखाएंगे, फिर मोबाइल में सिम का इस्तेमाल दिखाएंगे। अब अगर वो शहवात ही का नज़रिया रखते हैं तो सिर्फ शहवतों को पूरा करते दिखाएंगे उससे, मसलन कभी वो घर बार में बातें कर रहा है, कभी किसी नामहरम खातून से ताल्लुक़ कायम करना, नाजायज़ ताल्लुक़ कायम करना चाह रहा है, कभी किसी और शोखी में है, इस तरह से वो मुख्तलिफ हालात दिखाएंगे, और उससे लाशौरी तौर पे देखने वालों के जहन में यही नज़रियात उभरते हैं, और फिर वो आस्ता आस्ता उनके नफ्स में मुहकम और पुख्ता होता चले जाते हैं। हत्ता कि फिल्में भी इसी तरीके से हैं, ड्रामे भी इसी तरीके से हैं। बस ये जो आजकल एक भरमार है, पूरी दुनिया में भरमार है जिनसी मसाइल की, और उसमें शहवात और जिनसियात को इश्क और मोहब्बत का नाम दे के उसे उभारा गया, ये अभी अभी तो बहुत ओज पे पहुंच गया, ये बिलखसूस दूसरी जंग अजीम या पहली जंग अजीम के बाद, पहली जंग अजीम के बाद बिलखसूस आगाज़ हुआ इसका और बढ़ता चला गया। लिहाजा शहीन मुताहिर रहमतुल्लाह के दौर में भी ये वाले मसाइल बहुत बड़े पैमाने पर थे, लेकिन आज के दौर में बहुत ओज पे पहुंच गए क्योंकि मोबाइल और मोबाइल में इंटरनेट सर्विस और इंटरनेट सर्विस में सब कबाहतों को उन्होंने इंतहाई आसान या एक सूरत में फ्री तौर पे उन्होंने दे दिया है। इंसान को उधर से इस्लामी या मुफीद पैगाम उठाने में मुश्किल पेश आती है, लेकिन शहवानियत में कोई मुश्किल पेश नहीं आती। इसलिए उन्होंने इंसान को गफलत में डालने के लिए, इंसान को शहवात में डालने के लिए बहुत ज़्यादा आसानियाँ पैदा कर दी हैं, मतलब फ्री में कितनी ही गेम्स दे दी हैं। अब वक्त नहीं कट रहा, क्या करें, चलो गेम खेलते रहें। जो इंसान फौरन गेमों में ही मशगूल रहे उसके नफ्स की रियाजत किस चीज़ में हो रही है, वो पूरे माशरे से कटा हुआ है, वो अपने अंदर के दीन और ईमान से कटा हुआ है, एक तनहा फर्दी इनफरादी ज़िंदगी का एक तसव्वुर एक गेम पेश करती है, और उसके अंदर फिर बहुत सारी कबाहतें हैं, कभी हिर्स है पैसे इकट्ठा करना है, कभी मारना है इंतकाम की तरफ ले जाता है, कभी वतनियत को उभार रहे हैं, कभी किसी शय को उभार रहे हैं। आप देखें पीछे आइडियाज़ हैं, हर चीज़ के पीछे आइडिया है, या आप एक कोई ऐसा क्लिप देखते हैं या फिल्म है या ड्रामा है, वहाँ पे रवायती तौर तरीक़ों के मुताबिक शादी नहीं हो पा रही, लेकिन उसमें लड़का और लड़की एक दूसरे को बहुत पसंद करते हैं, और ये पसंद जो है उसको उस माशरे में हक़ दे दिया जाता है कि जो एक दूसरे को पसंद करे बस वो उसका हक़ है। अगरचे अपने घर में बात आ जाए तो कबूल नहीं करते कि अपने माँ बहन या अपनी बेटी के बारे में बात है, कबूल नहीं करते, लेकिन जैसे ही दूसरी तरफ आते हैं तो अपने नफसानी मेलाद को पूरा करने के लिए इसको जायज़ करार देते हैं। اب یہ مورد آ جاتا ہے، روایتی جو ان کے طور طریقے ہیں وہ جدائی کے قائل ہیں اور سختی میں آ جاتے ہیں، لڑائی جھگڑا شروع ہو جاتا ہے، اور ادھر جو شہوات کا ابھار اور دباؤ ہے وہ انہیں ایک دوسرے کے قریب لے آتا ہے۔ ایسی صورت میں بعض اوقات کیا دکھائیں گے کہ اس روایتی طور طریقے نے ان کی آزادی کو سلب کر لیا، اسے آزادی کہیں گے، اسے غلامی کہیں گے، اور یہاں پہ اس پورے معاشرے کو ظالمانہ انہوں نے کر کے دکھایا۔ یا اس کے برعکس دکھائیں گے کہ این ٹائم پہ باپ ہے یا بھائی ہے یا وہ خاندان ہے، اس نے لڑکی کو آزاد کر دیا کہ جاؤ تو اپنی زندگی کو جس طرح جینا چاہتی ہے جی لے۔ یہ اس طرح کے مناظر، اس طرح کے کلمات، اس طرح کے الفاظ ایک خاص نظریے کو پروموٹ کرتے ہیں۔ آزادی کیا ہے؟ شہوات کا پورا کرنا۔ آزادی کیا ہے؟ کہ جس کی طرف آپ کے نفس کا رجحان بڑھ جائے اس کو لے لینا اور اختیار کر لینا۔ دین اسلام نے اسی کو حیوانیت سے تعبیر کیا ہے، حتیٰ کہ عبادات اللہ تعالیٰ نے نفسانی رجحان پہ نہیں رکھیں، مسئولیت کے اور ذمہ داری کے عنوان سے رکھی ہیں۔ اس لیے مفاہیم اور آپ معانی دیکھیں دعاؤں کے، اور اسی طرح آیات ہیں، روایات ہیں، اس میں انسان کی تربیت موجود ہے۔ آیا میں یہ عمل اس لیے کروں چونکہ مجھے اچھا لگتا ہے، میں اس سے ملتا ہوں کیونکہ اس سے بڑی طبیعت خوشحال ہو جاتی ہے، فلاں سے نہیں ملتا ہے، کیوں نہیں ملتے ہیں؟ اس لیے کہ اس سے بس بڑی بیزاری سی ہوتی ہے۔ ہر عمل میں نفس کا رجحان، ہر عمل میں نفس کی طرف رغبت، فلاں عمل کیوں انجام دیا ہے؟ نفس کی وجہ سے، یعنی ذمہ داری کی وجہ سے انجام نہیں دینا چاہتا۔ یہ ہیں وہ میڈیا کی تعلیمات کہ جو نظریات کو غیر محسوس طریقے سے انسانی وجود میں نظریات کو بنا رہی ہیں۔ لہذا اب کوئی بھی اشتہار دیکھیں، حتیٰ کہ موبائل ایپس دیکھیں، موبائلوں کے اندر جو چھوٹے چھوٹے اشتہار آتے ہیں، فلمیں ہیں، ڈرامے ہیں، کارٹون ہیں، وہ ایک خاص آئیڈیالوجی فراہم کر رہی ہیں، اور جو ان میں بلا سوچے سمجھے مبتلا ہو جاتا ہے وہ جتنی ہی معلومات کیوں نہ رکھتا ہو، وہ ان نظریات کا آہستہ آہستہ اپنے وجود کے اندر اثر برپا دیکھتا ہے اور قائل ہونا شروع ہو جاتا ہے۔ لہذا ہمارے پاس اس بنیاد پہ پہلی چیز آتی ہے جہان بینی۔ جہان بینی یعنی آپ کا انسان کے بارے میں کیا نظریہ ہے، جہان بینی یعنی کوئی اس کائنات اور انسان کا خالق بھی ہے یا نہیں ہے، کوئی اس کو چلانے والا، کوئی اس کی تدبیر کرنے والا ہے یا نہیں۔ مثلا اگر ہم اس بات کے قائل ہو جائیں اس کائنات کو بنانے والا، چلانے والا اور اس کی تدبیر کرنے والا کوئی ہے، اور حتیٰ کہ میری بھی تدبیر کرنے والا کوئی ہے، جو اس کا صحیح معنی میں معتقد ہو وہ پریشان ہوگا کسی امر میں، کیونکہ اس کی تدبیر کر ہی کوئی اور ہے۔ مثلا وہ چاہتا ہے کہ بالفرض مجھے جاب ملے، تو جو تدبیر کر رہا ہے اس نے تدبیر کی بھی ہے۔ کوئی چاہتا ہے کہ میری زندگی اچھی بسر ہو فلاں جگہ پہ، اس نے تدبیر کی بھی ہے، وہ جہاں چاہے کہ وہاں زندگی اچھی بسر ہوگی۔ ہر امر ہمارا اسی طریقے سے ہے، حتیٰ کہ یہ پڑھائی کے امور بھی، قانونی طور پہ کئی چیزیں پڑھائی جائیں گی، لیکن ایک تدبیر الہی موجود ہے، وہاں سے علم کے سرچشمے انسانی وسعت اور انسان کی حدود کے مطابق اسے اللہ تعالیٰ عطا فرمائے گا۔ لہذا آئیڈیالوجیز کا اختلاف اور اس کے نتیجے میں عمل میں اختلاف، یہ ہمیں اس وقت پورے جہان میں اور اپنی زندگی میں نظر آتا ہے۔ لہذا شہید رحمۃ اللہ علیہ نے آغاز میں اس بات کو بیان کیا کہ بہت سارے امور میں ہمیں جب یہ اختلاف، اخلاقی مسائل ہیں یا فقہی نوعیت کے مسائل ہیں، ان میں کیوں اختلاف پیدا ہوتا ہے، اس کا ریشہ کیا ہے، تو اس کا جواب مل جاتا ہے جہان بینی۔ اور جہان بینی کسے کہتے ہیں؟ وہ جہان بینی یہ ہے کہ مکتب کے بارے میں ایک خاص قسم کی، خاص قسم کے نظریات، ایک دین، ایک مکتب، ایک مذہب، اس کے اندر خاص نوعیت کے نظریات کو کیا کہتے ہیں؟ جہان بینی۔ لیکن یہ خاص نوعیت کے نظریات، جسے ہم نے حکمت نظری سے بھی تعبیر کیا، یہ خاص نوعیت کے نظریات، ان کا تعلق ان موضوعات سے جڑتا ہے؟ پہلا تعلق کائنات، دوسرا تعلق انسان، تیسرا تعلق کائنات اور انسان کی زندگی، چوتھا تعلق جڑ جاتا ہے معاشرے جن میں انسان زندگی بسر کر رہا ہے، اور اسی باب سے ہم داخل ہوں گے۔ ہم حکمت عملی کے باب سے معاشرے میں داخل نہیں ہوں گے، جیسے سیاسیات ہے، عمرانیات ہے، یہ حکمت عملی کے جنبے رکھتی ہیں۔ इधर लेकिन आपको अर्ज़ किया कि हिकमत अमली की जड़ क्या है, हिकमत नज़री, अक़ल नज़री। अक़ल नज़री में जो नज़रिया इख्तियार करेंगे वही आगे हिकमत अमली की सूरत में भी सोचेगा, वही आगे हिकमत अमली के नतीजे में फिर फल हमें देगा। यानी हिकमत नज़री किस तरह से अमल के दुनिया में आती है, आगाज़ में हिकमत नज़री या इंसान अकली तौर पे एक अकीदा या नज़रिया या आइडियालॉजी के मरहले पे एक आइडिया बनाता है। ये जो उसका नज़रिया है, उसकी फ़िक्र है, ये परवान चढ़ती है और उन चीज़ों के बारे में फिर सोचना शुरू कर देता है कि जो इंसान की अमली ज़िंदगी से ताल्लुक़ रखती हैं। वो इंसान की अमली ज़िंदगी से जिनका ताल्लुक़ है उसके बारे में फिर तफक्कुर करता है। लेकिन उसके बारे में तफक्कुर करने का अंदाज़ और तफक्कुर करने का जो सलीका उसके पास है, वो हिकमत नज़री ही के नताइज आ रहे हैं। लिहाजा वो हिकमत अमली के मौरिद में गौर व फिक्र भी करता है और मुनज़्ज़म भी करता है, यहाँ तक कि अमल अंजाम पा जाता है माशरे में। आए अब हम जहानबीनी को देखें। जहानबीनी में हम ये जायज़ा लेंगे, ये कायनात आया इसका कोई मबदा है या नहीं, कोई किसी ने आगाज़ इसे किया या नहीं किया, कहीं इसका इख्तिताम है या नहीं, कौन इसे बनाने वाला है, कौन इसे चलाने वाला है, कौन इसके अंदर सारे तहरुकात और अफ़ाल को अंजाम दे रहा है, कोई है या नहीं है। हर दो सूरतों में जहानबीनी कहलाएगी। इकरार करें है, ये भी एक नौ जहानबीनी है। इकरार करें नहीं है, ये भी एक नौ जहानबीनी है। लिहाजा शेख मुतारी रहमतुल्लाह ने बकिया अपनी कुतुब में जहानबीनी का मौजू इंतहाई तफसील से बयान किया है। इसके ज़ैल में नुक्ते नज़र किया कि मसा जहानबीनी है फ़लसफ़ी, जहानबीनी है मादी, जहानबीनी है फ़लसफ़ी यानी अकली, जहानबीनी है इस्लामी। क्या है जहानबीनी? जहानबीनी अगर मादी है उसमें कितने मज़ाहिब आते हैं। जैसे अभी आप साइंस देखें, साइंस में अमूमन साइंटिस्ट जो कि हकायक के सबसे करीब पहुँचे होते हैं मादी एतबार से, लेकिन चूंकि उन्होंने जहानबीनी के एतबार से अपनी आंखें बंद की हुई हैं, उन्हें खुदा नज़र ही नहीं आता। उनका अगर जो थीसिस है या जो उनकी रिसर्च है जो उन्होंने साल हर साल मेहनत करके लिखी और वो कहीं पे कहीं ये मैंने लिखी, आप कहते हैं नहीं आपने नहीं लिखी, वहाँ पे वो हंगामा खड़ा कर देंगे। लेकिन क्योंकि फिर ये कायनात में वजूद की दास्तान किसने लिखी? क्या उसका मुअल्लिफ कोई नहीं है? इस किताबों को लिखने वाला कोई नहीं है? तुम्हारे इन सफ़ों के लिखने वाला तो कोई है लेकिन इस कायनात को लिखने वाला कोई नहीं है। वो इस जगह से सोचते ही नहीं है, वो सिर्फ ये सोचते हैं कि यह हरकत अच्छा इधर से आई, ये सबब है, इसमें कहाँ से है? उसका सबब ये है। वो अल्लाह की तरफ नहीं जाते, यहाँ से एक मादी जहानबीनी जन्म लेती है। हत्ता कि ये सिर्फ साइंसी दुनिया में नहीं, हम अगर आयात पढ़ें, रिवायात पढ़ें, फ़िक्र उसूल मनतिक सर्फ नहव, और अगर हम ये ना सोचें और ना इसके ऊपर तफक्कुर करें कि इसका तौहीद और अल्लाह सुबहानो ताला से क्या रब्त है, हमें भी अल्लाह नज़र नहीं आएगा। अभी कितने अफराद हैं आप उनसे ये सवाल जवाब की सूरत में जान सकते हैं, हिदायत तो ना पढ़ते हैं, उनसे पूछें कोई तौहीद के असरात पता लगे इसमें, कहेंगे हमें तो कुछ नज़र नहीं आता। मंतिक पढ़ें, कहीं कुछ नज़र नहीं आ रहा। फ़लसफ़ा पढ़ें, उसमें भी नहीं नज़र आता। हत्ता तफसीर पढ़ रहे होते हैं, उनसे कहीं इसमें तौहीद कहाँ नज़र आई? उसे सोचने का अच्छा खासा उसे मौका चाहिए होगा, क्योंकि उसने रब्त नहीं किया तौहीद से। ये वही सोच है जो मादी सोच है हकीकत में। अगर कोई शख्स कुरान पढ़े और उसे अल्लाह से रब्त उसके जहन में नहीं बनता या उसके वजूद में नहीं बनता, ये वही मादी सोच है। यही हमें अहादीस और कुरान करीम की आयात भी बयान करती हैं। वो जिक्र कि जिसमें तवज्जो ना हो, उस जिक्र का क्या फ़ायदा? हत्ता कि नमाज़ क़ुर्बतन इलल्लाह की नीयत के बग़ैर पढ़े नमाज हो जाएगी हमारी, नमाज बातिल है, दोबारा पढ़ने पड़ेगी। कि मैंने रुकू सुजूद तो किया अल्लाह को, तुमने इस नीयत से नहीं किए कि मैं इसके ज़रिए अल्लाह के करीब होना चाहता हूँ, इस नीयत से नहीं किए कि मैं अल्लाह की इताअत कर रहा हूँ, उसके मैं अम्र के बजावरी के लिए मैं नमाज़ पढ़ रहा हूँ। लिहाजा मुलाहिज़ा किया कि इस्लाम के एक एक ज़र्रे में और एक एक हुक्म में तौहीद बारी ताला भी है और तौहीदी आइडियालॉजी भी है। अब कायनात के बारे में ये तसव्वुरात बहुत बड़े पैमाने पर इंसानी ज़िंदगी में असरअंदाज होते हैं। जो आपका मसलन फिरआउन है, उसने भी ग़ुलाम बनाए, अगर ये आज के दौर में ग़ुलामी का सिलसिला बहुत कवी हो चुका है, माजी में इतना कवी कभी नहीं रहा, पहले बंदों को या चंद कबीलों को गुलाम बनाया जाता था, अब कौमों की कौमों और ममालिक के ममालिक को गुलाम बनाया जाता है, कामिलन गुलाम बनाया जाता है और गुलामों वाला सलूक किया जाता है। अभी आप ये देखें कि आले सऊद ने बंदे उठाने हों अपने महाजों के लिए, जंगों के लिए, कहाँ से उठाते हैं? बांग्लादेश पाकिस्तान की सरजमीन मौजूद है, आंखें बंद करके वो उठाते हैं। इसी तरीके से अगर यूरोपियन ममालिक ने इंजीनियर और डॉक्टर उठाने हैं, वो कहाँ से उठाते हैं? ये इंडिया पाकिस्तान की सरजमीन से उठाते हैं। वो पैसे देते हैं उसके बदले में, उनकी ख़रीद लेते हैं, पूरी सलाहियतें ख़रीदते हैं उनकी, और ऐसी सलाहियतें ख़रीदते हैं कि उसकी ज़िंदगी बराए नाम ही गुजरती है दीगर अफराद के साथ। वो सिर्फ पैसे भेजता है घर, और पूरा वो ग़ुलाम बनता है उधर। यहाँ पे आप आ जाएं, दीन इस्लाम इस तरह के किसी भी नज़रिए का कायल नहीं है, लेकिन ग़ुलामी है। ग़ुलाम उसने क्यों बनाया? नज़रिया है कि कायनात क्या हर शय कायनात की वो मेरे मफाद के लिए है। फिरौन का यही नज़रिया था। कुरान की आयात से नज़रिया उसका मालूम होता है। वो कहते हैं कि कौन है इस सरजमीन का रब? इलाह कोई और है मेरे अलावा? आखिर इस मिस्र की नहरें किसके पाँव के नीचे बह रही हैं? उन्होंने कहा आप ही के पाँव के नीचे बह रही हैं। कहते हैं फिर मेरे अलावा कोई हो सकता है इलाह? उन्होंने कहा नहीं, आपके अलावा कोई इलाह नहीं है। यानी वो कहते हैं चूँकि मेरे सल्तनत में है, इस सल्तनत का एक एक फ़र्द और एक एक ज़र्रा वो मेरे लिए है, मेरे मफाद के लिए। यहाँ से ग़ुलामी और अकाइयत का नज़रिया खल्क हुआ। वरना अल्लाह ताला ने इंसान को हुर और आज़ाद पैदा किया है, वो सिर्फ़ अल्लाह का ग़ुलाम है और किसी का ग़ुलाम नहीं। हत्ता कि अलैहिस्सलाम के पास आते तो उनसे पूछते कि आप हमारे सैयद व सरदार हैं और हम अब्द हैं। वहाँ पे बाज़ रवायात में वारिद हुआ इस्लाह की। अगर अब्द इस माना में कहते हो कि अल्लाह ने हमें तुम्हारे ऊपर वाजिबुत्ता इमाम बनाया है और तुम्हारे ऊपर हमारी इताअत करना वाजिब है, इस माना में बिला शक व शुबा। लेकिन अगर तुम्हारी मुराद इससे हट कर है तो नहीं है, तुम अल्लाह के आज़ाद बंदे हो, तुम खरीदार नहीं हो, तुम खरीदे गए नहीं हो। लिहाजा इस्लाम ने आके इंसान के लिए मुख्तलिफ तरह के नज़रियात रखे और उन नज़रियात की बुनियाद पर इंसानी रुश्त रखा। अब आप ये देखें, कायनात के बारे में अगर ये नज़रिया हो कि कायनात का एक एक चीज़ और एक एक फ़र्द वो मेरे मफाद के लिए, वो अपने बहन भाइयों को इस्तेमाल करेगा या नहीं? वो अपनी आल औलाद को इस्तेमाल करेगा या नहीं? वो अपने अजीज़ रिश्तेदार करीबी अफराद, दीनी इदारे, हत्ता कि दीनी इदारे क्यों नाजायज़ इस्तेमाल हो जाते हैं? क्योंकि ऐसे अफराद इन इदारों के ऊपर आके हुकूमत करते हैं कि जिन लोगों की आइडियालॉजी ही मादी होती है, वो मादा परस्त अंदर से होते हैं, वो दीनी इदारों को इस्तेमाल करते हैं, उसे घर बनाते हैं, ताल्लुकात जमाते हैं, ज़मीनें ख़रीदते हैं और उसी से अपने पूरे के पूरे दुनियावी तमाम के तमाम सहूलतों को हासिल करते हैं। एक ज़रिया है, आम हमें नज़र आता है, हत्ता हर दौर में ये रहा है। अमीरुल मोमिनीन अलैहिस्सलाम ने नहजुल बलागा में लोगों की चार किस्में की हैं, उनमें से एक ग्रोह यही बताया कि ये दीनदार बन के आबिद जाहिद जैसी सूरत इख्तियार कर लेते हैं, बड़ी अच्छी वज़्क़त रखते हैं, बड़े तरीके से बातें करेंगे, अपने लिबास को थोड़ा सा उठा के जाहिदों के तर्ज में ज़िंदगी बसर करेंगे या लोगों के सामने उस तर्ज को पेश करेंगे, हत्ता कि लोग उन्हें अमीन समझ लेंगे, फिर उन्हें अमानतें देंगे दीनी, फिर उन पे दीनी एतबार करेंगे और वो उससे अपनी दुनिया चमकाते हैं। ये हर दौर में तबका रहा है। आपने इस जगह पे जहान बीनी की कीमत को समझा। इसके बाद शहीद मुताहरी रहमतुल्लाह वारिद हो जाते हैं खुद असले मौजू पे। जहान बीनी की भी क्या है वजह कि जहान बीनी में इख्तलाफ क्यों आता है, तो उन्होंने एक चीज़ जिक्र की, उसमें मैं सिर्फ एक जुमला पढ़ देता हूँ कि बाज़ लोग ये सोचते हैं कि इंसान जो जहन में सोचता है उसकी वजह शिकम है। उसकी वजह शिकम एक इस्तलाह के तौर पे इस्तेमाल होता है, ये वाला खाली पेट मुराद नहीं है। शिकम से मुराद होता है इंसान के ज़ाती मफादात और शहवात। शिकम क्योंकि शिकम गढ़ है शहवात का, पेट गढ़ है, शहवात काबू आ जाती हैं, गुस्सा गज़ब काबू नहीं आता शिकम के काबू आने से, शहवात काबू आ जाती हैं। जैसे अगर पेट में खुराक ना जाए तो इंसान के अंदर जिंसी गरीज़े ज़्यादा उभरते नहीं हैं। इंसान के अंदर पेट में अगर खुराक ना जाए यानी वो कवी ना हो تو انسان اپنے اندر ایک ناتوانی کا احساس کرتا ہے اور اس کے اندر ایک بیچارگی کا احساس پیدا ہوتا ہے اور وہ متواضع بن کے رہتا ہے، اور بہت ساری اس طرح کی چیزیں ہیں۔ لیکن اگر شکم پر ہو، شکم شہوات کا پیٹ بھریں، تو جنسی غریزے بھی ابھریں گے، حرص اور لالچ بھی ابھرے گا، دیگر چیزیں بھی ابھریں گی، اور انسان کو آہستہ آہستہ وہ، مثلا جیسے ایک امام علی علیہ السلام کا قول ہے نہج البلاغہ میں کہ بھوکے پیٹ شریف سے اور پیٹ بھرے کمینے سے بچو، یہ مفتی صاحب کا ترجمہ ہے کہ جو یعنی بھوکا پیٹ اگر شریف، یعنی شریف سے مراد ان کا دینی شریف نہیں ہے، یہ جو باعزت لوگ معاشرے میں نظر آتے ہیں، ان پہ جب آن پڑتی ہے تو یہ حرام کی راہ لے لیتے ہیں، اور ایک اندر سے مجرم صفت بندہ ہے، اس کا جب پیٹ بھرے گا تو وہ قابو میں نہیں آئے گا پھر۔ اس لیے یہ والی حکمتیں پوری دنیا میں استعمال کرتے ہیں، قیدیوں کو جب لے کے آتے ہیں ان کا پیٹ در پیٹ نہیں بھرتے، وہ بھر دیں تو پھر کس نے انہیں قابو کرنا ہے؟ یعنی پیٹ بھرنے سے مراد کیا ہے اس کو شہوات پوری کرنے کے تمام مواقع دیں، آزادی دیں، گھر بار دیں، پرسکون ماحول دیں، دوست احباب بنائیں، یہ ہیں شکم۔ شکم کہتے ہیں نفس کی لذات، نفس کی طرف، نفس کا رجحانات، ان رجحانات کو شکم سے تعبیر کیا جاتا ہے۔ اب جہان بینی میں یا آئیڈیالوجی میں کیا اختلاف ہے؟ بعض یہ سمجھتے ہیں کہ سب کے سب خیالات پیدا ہوتے ہیں شکم کی وجہ سے، اس کی نفی کی ہے، شدت سے نفی کی ہے، لیکن جو یہ سمجھتا ہے اس کی آپ اصلاح آرام سے نہیں کر سکتے۔ اس سے پوچھیں کہ یار فلاں بندہ کیسا سوچتا ہے، بڑے خوبصورت تعبیر شیر رحمۃ اللہ علیہ نے اختیار کی، اور بندوں کو جاننے کا طریقہ کار بھی آ جاتا ہے۔ لیکن جس نے نظریہ یہ بنایا ہوا ہے کہ شکم کی وجہ سے ہر کوئی بندہ سوچتا ہے اپنے بارے میں یا اس کائنات کے بارے میں، تو ایسے افراد سے اگر ہم پوچھیں کہ فلاں بندے کی سوچ اور افکار کیا ہیں، وہ کہے گا یہ نہ دیکھو اس کی سوچ اور افکار کیا ہیں، یہ دیکھو وہ کہاں پہ زندگی بسر کر رہا ہے، وہ کیسی زندگی بسر کر رہا ہے، جیسے زندگی بسر کر رہا ہوگا ویسے ہی اس کے افکار ہوں گے۔ یہ والا طرز تفکر حتیٰ کہ تعجب آور بات ہے، دینداروں کے اندر بھی پایا جاتا ہے، علماء میں بھی پایا جاتا ہے۔ اسے کسی کو بتائیں فلاں بندہ وہ بہت خدمت انجام دیتا ہے اور بڑا نیک پاکیزہ بھی ہے اور بے لوس ہو کے خدمت انجام دیتا ہے، اگلا کہتا ہے اسے تنخواہ چونکہ اچھی ملتی ہے، اس کا یہ مطلب ہے اس کا سوچ وہی ہے، یہ شکم پرور ہے، یعنی اپنے آپ کو پرخوری کی ہوئی ہے، شکم کا ہی نظریہ رکھتا ہے کہ شکم میں جائے تو یہ جائے گی بات ہوگی۔ یا اس طرح کی باتیں آپ کو طلاب عزیز میں، علماء میں بھی بعض اوقات سننے کو مل جاتی ہیں، کسی سے پوچھیں کہ آپ فلاں جگہ جا کے کیوں انجام نہیں دیتے خدمت، یا ادھر کیوں لوگ بیٹھے ہوئے ہیں، وہ کہیں گے وہ بڑی تنخواہیں دے تو جائیں گے، تنخواہیں نہیں دیتے، یا وہ پیسہ جیب سے نکالیں گے پیسہ دیں گے تو جائیں گے، یعنی اس کا یہ مطلب ہے کہ پیسے کے اوپر وہ کام کریں گے، شکم کے اوپر وہ کام کریں گے۔ لہذا یہ وہ مادی سوچ ہے جس نے پورے معاشرے کو زندیق بنایا، ملحد بنایا غربی معاشروں میں، اور یہی سوچ جب ادھر آتی ہے وہ دیکھتا ہے کہ یار میں اس لیے کام کروں مجھے پیسہ مل رہا ہے، اس لیے کام کروں کہ فلاں جگہ نے فلاں سہولت مجھے دی ہوئی ہے، تو وہ کام کیا سبب کیا ہے؟ شکم۔ اس لیے یہ والے مقولے ان جگہوں پہ ٹھیک ہو جاتے ہیں جن کی جہان بینی ہے ہی شکم، بطن، پیٹ، انہیں مفاد بس چاہیے، مفاد کی زندگی بسر کرتے ہیں، اس لیے وہ وہاں پہ کسی جگہ جا کے خدمت دین انجام نہیں دے پائیں گے، خدمت انسانیت انجام نہیں دے پائیں گے، لہذا وہ وہاں دیکھیں گے جہاں پہ ان کی شہوات اور شکم پروری ہوتی ہے۔ اس کے مقابلے میں دوسرا کیا ہے کہ نہیں، ہر شخص ایک مستقل فکر رکھتا ہے، اور شہید رحمۃ اللہ علیہ فرماتے ہیں یہی وجہ ہے، ہر شخص کے وجود میں مستقل افکار اور نظریات موجود ہیں، وہ فاسد ہیں یا صالح ہیں ابھی اس سے ہماری گفتگو نہیں، ہر شخص سوچتا ہے، ہر شخص مستقل فکر رکھتا ہے، یہ مستقل فکر کیوں کی اس کے عوامل مختلف ہو سکتے ہیں، لیکن ایک ہر بندے کے ذہن میں مستقل افکار اور نظریات موجود ہیں۔ وہ اسی کے اوپر اپنی گفتگو کو آگے زیادہ نہیں بڑھاتے اور وارد ہوتے ہیں کہ ہم جہان بینی ایک بڑا اور اہم اور اہمیت کا حامل نظریہ ہے، اور یہ فکر بھی خود ایک مستقل فکر ہے کہ میرا مذہب مذہب شکم ہے، میرا مذہب مذہب پیٹ ہے، میں مفاد کو دیکھتا ہوں، میں شہوات کو دیکھتا ہوں، جہاں میری شہوات اور مفاد پورا ہو جاتا ہے بس وہاں میں خدمت انجام دوں گا۔ अब ये वाली बात ज़ुबान से तो कोई आके हमें नहीं कहेगा, लेकिन उसका अमल हमें ये बात बता देगा, उसका अमल बताएगा कि मैं इधर बेलौस होकर काम करूँ या ना करूँ, या वो काम करके जितलाएगा कि ये मैंने काम किया, देखो ये मैंने काम किया, फ़लाँ ने ना तारीफ़ की ना मुझे सिला दिया। इस तरह की ये सारी सोचें ये इन्हीं जगहों से नशोनमा पाती हैं और इनके नज़रिया, इन चीज़ों के असरात इंसानी अमल से फिर ज़ाहिर होते हैं। इसके बाद शहीद रहमतुल्लाह अलैह इसकी तरफ आ गए कि एक माशरे को, क्योंकि हमने जानबीनी में चंद चीज़ें देखी, कायनात के बारे में नज़रियात, इंसान के बारे में और इंसानी ज़िंदगी के बारे में। इंसानी ज़िंदगी के बारे में नज़रियात बहुत अहम हैं। आप आम माशरे में देखें, एक अमूमी पूरी, क्योंकि अब तो इंटरनेशनल चीज़ें बनती जा रही हैं और ये वाले मसाइल जवानों के मसाइल में से हैं। इस वक्त शादीशुदा हो के ज़िंदगी बसर करना, शादीशुदा ज़िंदगी का एक नज़रिया पाया जाता है। वो नज़रिया क्या है जो अमूमी तौर पे हमारी यूनिवर्सिटीज़ में या पढ़ा लिखा तबका जिसे हम कहते हैं या रोशन फिक्र तबका, वो किसे कहता है शादीशुदा ज़िंदगी? उसकी नज़र में कोई मसूलियत नहीं है शादीशुदा ज़िंदगी, उसकी नज़र में शादीशुदा ज़िंदगी है लज्जात की ज़िंदगी। यानी वो चाहते हैं कि मियाँ बीवी हो, वो बेहतरीन होटलों में जाके खाना खाएं, बेहतरीन जगहों पे सैर व तफरी करें, बाहम ज़िंदगी बसर करें और कोई बोझ उनके ऊपर ना हो। अभी कितने ही ऐसे अफराद हैं उनके ऊपर बोझ ना हो, इस वजह से वो जॉइंट फैमिली ज़िंदगी बसर नहीं करते, जुदा ज़िंदगी बसर करें, बोझ ना हो। आप उन्हें लाख समझाते रहें क्योंकि उसकी आइडियालॉजी ज़िंदगी के बारे में मुख्तलिफ है, उसका नज़रिया ज़िंदगी के बारे में मुख्तलिफ है। वो ज़िंदगी समझता है जो बोझ के बग़ैर हो, और आप उसे बोझ वाली ज़िंदगी देना चाह रहे हैं। उसे पहले कायल तो करें कि तुम इन दोनों में से एक आइडिया को इख्तियार करो, एक नज़रिए को इख्तियार करो। इसलिए आप ये वाला मंज़र देखेंगे ड्रामों में भी, फिल्मों में भी, इश्तहारों में भी, किसी भी जगह की फिल्में, ड्रामे, इश्तहारों, हत्ता कि ईरान की क्यों ना बने हों, शादीशुदा होने के बाद सैर व तफरी कर रहे हैं, अच्छे होटलों पर खाना खा रहे हैं और ख़ातून बेहिजाब है, बेहतरीन उन्होंने उस दौर के मुताबिक फ़ैशन किया हुआ है और इस तरह से दिखाई दे रहे हैं कि उन पर ज़िंदगी का कोई बोझ नहीं है, ना कोई माली बोझ है, ना बच्चों का कोई बोझ है, ना वालदैन का कोई बोझ है, ना किसी की मदद इमदाद करनी है, और बस हंसते मुस्कराते रहते हैं। एक दिन का सूरज ग़ुरूब हुआ, साहिल पर वो हंस मुस्करा रहे थे, सुबह उठे फिर हंस रहे मुस्करा रहे हैं। अब अगर चाय भी पीनी है तो इस तरीके से कि कोई मसला नहीं हुआ, कॉफ़ी फ़ौरन बन के आ गई और हमने नाश्ता कर लिया, मुश्किल ही नहीं। ये ज़िंदगी का तसव्वुर एक जवान के जहन में आता है, अमलन तो ऐसा कहीं पे भी नहीं मौजूद, अमलन तो ऐसी कोई तसव्वुर रखती ही नहीं है सरज़मीन कि जहाँ पे तकलीफ़ और जहमत ना हो। अब ये ज़िंदगी का नज़रिया, ज़िंदगी बसर करने का नज़रिया किसने आके बनाया? गैर महसूस तरीके से इस वक्त दुनिया में अक्सरियती अफराद का इसी नौ का नज़रिया बनता जा रहा है। वो चाहते हैं ऐसी ज़िंदगी जो बेदून तकलीफ़ हो, बोझ ना हो, ज़िम्मेदारी ना हो, मसूलियत ना हो। इस चीज़ के असरात आप देखें, अभी भी हम में से दोस्तान जो बैठे हैं मसूलियत की तरफ ले जाएं, वो सब पहले ही कहते हैं मसूलियत बड़ी मुश्किल काम है। दीन इस्लाम में मसूलियत से पहचान है, यानी नबी सल्लल्लाहु अलैहि वसल्लम के असहाब और आप तारीख़ पढ़ें, जिसने मसूलियत कबूल की वही क़ुर्ब इलाही इख्तियार कर पाया, वही इताअत रसूल इख्तियार कर पाया। मसूलियत के बग़ैर माशरे तबाह बर्बाद होते हैं। एक मसूलियत, मसूलियत फितरती है, अल्लाह ने फितरत में इंसान के खल्क की है और इसी की बुनियाद पर माशरे कायम होते हैं। खुलासे कलाम, ज़िंदगी के बारे में आइडियालॉजी क्या है? ज़रूरी है। कायनात के बारे में आइडियालॉजी या नज़रिया इख्तियार करना ज़रूरी है। इंसान के बारे में कि इंसान क्या है, मेरा बेटा है तो बस इसको नफ़ा ही नफ़ा हमेशा मिले, चाहे जितने जराइम अंजाम दे दे उसे नफ़ा ही मिले। आप इंसान के बारे में नज़रिया इख्तियार करें। इसी तरह इंसानी माशरों के बारे में हम जो यहाँ पर दर्स में पढ़ेंगे वह सिर्फ इंसानी माशरों के बारे में, कि माशरे के बारे में इस्लाम और क़ुरान का नज़रिया क्या है। फ़क़त क़ुरान के तो बेहतर है कि हम अपना दायरा वसी नहीं करेंगे। क़ुरान करीम की निगाह में माशरे के बारे में क्या नज़रियात पाए जाते हैं, क़ुरान नज़रिया क्या रखता है माशरे के बारे में। मसलन माशरा किसे कहते हैं, معاشرہ کیسے تشکیل پاتا ہے، معاشرہ کیسے تبدیل ہوتا ہے. اب یہ تین بڑے بڑے موضوعات ہیں. معاشرہ کسے کہتے ہیں؟ نمبر دو، معاشرہ کیسے تشکیل پاتا ہے، وجود میں کیسے آتا ہے. نمبر تین، معاشرہ تبدیل کیسے ہوتا ہے. اس کے نظریات ہم انشاءاللہ تعالی پڑھیں گے. یہاں پہ ایک سوال ابھارتے ہیں اور اس کا جائزہ اگلے ہم درس میں لیں گے. معاشرہ ایک حقیقت رکھتا ہے یا ایک اعتباری چیز ہے؟ مثلا آپ نے کاغذ کا ایک ٹکڑا لیا، اس پہ قائد اعظم کی تصویر بنائی، حکومت پاکستان لکھا اور اس طرح سے چند چیزیں لکھ کے اس کے اوپر آپ نے ایک اور تین نقطے ڈال دیے، 1000 روپے. اب آپ نے کہا کہ میں اعتبار کرتا ہوں کہ یہ 1000 روپے کی قیمت، اس قیمت کے مطابق آپ چیزیں لے سکتے ہیں. یہ 1000 روپیہ ہے، کرنسی ہے، دوسرا اعتبار کیا. اور کرنسی بھی کس کے متبادل ہے؟ کہ اس کے متبادل مطلب اتنی چیزیں آ سکتی ہیں، ان سب چیزوں کے متبادل میں یہ نوٹ دے دوں گا. اس نوٹ کی آپ کے اعتبار سے کے علاوہ کوئی قیمت ہے؟ آپ اپنا جب اعتبار ہٹا دیں تو یہ کاغذ کا ایک ٹکڑا رہ جائے گا یا نہیں؟ صرف آپ کے اعتبار نے اس کو ابھی قیمتی بنایا ہوا ہے، اسے کہتے ہیں اعتباری. البتہ یہاں پہ اعتباری سے مراد یہ نہیں ہے. دو نظریات ہیں، معاشرہ یا حقیقت رکھتا ہے یا معاشرہ اعتباری ہے. اب ہم آگے اسلامی دنیا میں، یعنی قرآن کریم کی دنیا میں، ہم ادھر ادھر کے ابھی نظریات نہیں پڑھیں گے. غربیوں نے بھی معاشرے کے بارے میں کہا ہے، شرقیوں نے بھی کہا ہے، سب نے ہی لکھا ہے معاشرے کے بارے میں. ہم قرآن کی زبان میں انشاءاللہ تعالی اسے پڑھنے کی کوشش کریں گے بتوسط شہید مطہری رحمۃ اللہ علیہ. شہید رحمۃ اللہ علیہ نے دو احتمال رکھے. آپ جو معاشرہ دیکھتے ہیں، جیسے ریاست پاکستان ہے، ایران کا ملک ہے، یا اسی طرح سے دیگر ممالک، عرب ممالک ہیں، یا پوری دنیا، ان ایک کسی ایک ملک میں جائیں یا اپنے علاقے میں ہی چلے جائیں، ایک معاشرہ آباد ہے یعنی ایک چھوٹی سی بستی، کیونکہ بستی کا تصور آسان ہو جاتا ہے، 500-400 گھر ہیں، لوگ زندگی بسر کرتے ہیں، رسم و رواج ہیں، ملنا ملانا ہے. یہ جو بستی آپ کے سامنے بنی ہوئی ہے، یہ ایک حقیقت رکھتی ہے یا یہ ایک اعتباری ہے؟ یہاں پہ حقیقت اور اعتبار کے معنی کو سمجھنا ضروری ہے اور اسی معنی کے اوپر ہم اکتفا کریں گے. حقیقی سے مراد یہ ہے کہ بعض اوقات آپ دیکھتے ہیں کہ مختلف اجزاء آپس میں جڑ کے ایسا تعلق پیدا کرتے ہیں کہ نتیجے میں ایک تیسری چیز سامنے آ جاتی ہے. مثلا دو چیزیں آپ نے ملائیں، ان کا آپس میں ایسا ملنا ہوا کہ ملنے کے نتیجے میں کیا ہو گیا، ایک تیسری شے ہمارے سامنے آ گئی. اس کی آسان مثال، کیونکہ پانی کا فارمولہ پوری دنیا میں معروف ہے، پتہ نہیں ایسا پانی کا فارمولے میں مزید ترقی ہوئی ہے یا نہیں، لیکن کیا تھی، ہائیڈروجن آکسیجن، صحیح، ہائیڈروجن اور آکسیجن، یہ دو عناصر ہیں یا نہیں؟ یہ دو عناصر جب آپس میں ملے تو ہائیڈروجن اور آکسیجن کو جدا جدا کر دیں، پانی نظر آئے گا ہمیں؟ اگر ہائیڈروجن اور آکسیجن کو آپس میں ملا دیں تو پھر ایک تیسری چیز وجود میں آ رہی ہے یا نہیں؟ یہ جو اس طرح سے اجزاء کا آپس میں اس طرح سے ملنا کہ وہ ایک نئی چیز کو جنم دے، اسے کہتے ہیں ترکیب حقیقی. اور ترکیب حقیقی میں وحدت حقیقی پائی جاتی ہے. اسے کیا کہتے ہیں؟ یہ بدایت الحکمہ، نہایت الحکمہ، نوع اور احکام نوع. مثلا بدایت الحکمہ میں مرحلہ خامس میں اس کو ذکر بھی کیا گیا تفصیل سے، انواع کے ذیل میں، نو جنس فصل کے ذیل میں، لیکن اس کو ہم اپنے ہی مطلب تک لیں گے. بس ایک کیا ہے، ترکیب حقیقی ہے. ترکیب حقیقی کسے کہتے ہیں؟ اجزاء ہیں، اجزاء کا ایسا تعلق کہ جس کے تعلق جڑنے سے ایک تیسری چیز ہاتھ میں ہمارے آ جائے، اور اگر ان اجزاء کو منحل کر دیں، کھول دیں، وہ تیسری چیز ہمارے پاس سے چلی جائے، ایسے امر کو کہیں گے ترکیب حقیقی. اور اس کے اندر جو وحدت اور اتحاد پیدا ہو رہا ہے، اسے کہیں گے اتحاد حقیقی. یہاں پہ ایک سوال، جسے پتہ لگ جائے گا ترکیب حقیقی کی تعریف صحیح سمجھ آئی ہے یا نہیں. ترکیب حقیقی میں ایک جز دوسرے جز کے اوپر اثر انداز ہوتا ہے یا نہیں ہوتا؟ اگر نہ ہو تو تیسری چیز نہیں آئے گی. اس لیے لہٰذا ہر وہ ترکیب جس میں ایک جز دوسرے جز کے اوپر واضح طور پہ اثر انداز ہو رہا ہے، اسے ترکیب حقیقی کہتے ہیں. اور ترکیب بے حقیقی میں ہمیشہ وحدت اور اتحاد اجزاء کے درمیان کون سا ہوگا؟ اتحاد حقیقی. اس کے مقابلے میں اعتباری ہے. ایک اعتباری کیا ہے؟ جو کہ اصلی کے مقابلے میں ہے. یہاں پہ وہ والا اعتباری نہیں ہے جو کرنسی والا میں نے آپ کو مثال دی، اگرچہ وہ بھی ایک نوع بن جاتی ہے. ادھر اس کے مقابلے میں یعنی اجزاء آپس میں جڑیں، لیکن اس طرح سے جڑیں کہ ایک دوسرے پہ اثر انداز بھی نہ ہوں اور اثر انداز ہو کے ایک تیسری چیز جنم بھی نہ دے. اس کی مثال، اس کی کئی مثالیں ہیں. آپ جب دیکھتے ہیں کہ ایک لشکر یا بٹالین بنتی ہے فوج کی، تو اس میں سپائی کھڑے ہوتے ہیں یا نہیں ہوتے؟ ایک قطار میں نظر آ رہے ہوتے ہیں. وہ ایک دوسرے کے اوپر اثر انداز ہو رہے ہیں یا الگ الگ اپنی جگہ پہ کھڑے ہیں؟ جگہ پہ کھڑے ہیں، لیکن دیکھنے میں ایک ہمیں مجموعہ مرکب صورت میں نظر آتا ہے. بس ایک ایسا مرکب ہے، ایک ایسا مجموعہ ہے کہ جس کے اجزاء متفرق ہیں اپنے اندر، ان میں جو وحدت پائی جاتی ہے وحدت اعتباری ہے. یعنی آپ اس کو بٹالین کے طور پہ یا لشکر کے طور پہ فرض کر رہے ہیں، اعتبار کر رہے ہیں. اگر آپ اعتبار نہ کریں تو وہ ایک دوسرے سے کوئی بھی اس طرح جڑا ہوا نہیں ہے کہ جدا نہ ہو سکے، وہ پہلے ہی جدا کھڑے ہیں. یا ریورڈ لے لیں، یہ جو چراوے ہیں آپ نے دیکھے ہوں گے، تو چراوے آج کل چونکہ مہنگائی زیادہ ہو گئی ہے، تو اس طرح سے انسان سوچتے ہیں کہ کہیں پہ گلہ نظر آ جائے چراووں کا یا بھیڑ بکریاں، تو وہ دیکھتے ہیں کہ اس بندے کے پاس کتنے ملین ہیں. سوچنے کے انداز مختلف ہیں. اگر 100 بھیڑیں ہیں تو کہتے ہیں ماشاءاللہ بہت امیر کبیر شخص ہیں، تو ایک کاروبار آج کل بنا ہوا ہے. لیکن آپ اس انداز فکر کو ادھر لے کے آئیں. آپ ایک ریوڑ دیکھتے ہیں 50-60 بکریوں کا، وہ 50-60 بکریوں کا جو ریوڑ ہے اس پہ دقت کریں، ہر بکری انفرادی طور پہ اپنی زندگی جی رہی ہے یا نہیں جی رہی؟ لیکن دیکھنے میں ایک مرکب کو پیدا کر رہی ہے یا نہیں؟ دیکھنے میں مرکب کو پیدا کر رہی ہے. اسے کہتے ہیں اعتباری. ایک اور مثال لے لیں باغ کی. باغ باہر سے چار دیواری میں اور اگا ہوا ایک جیسے درخت، یہ دیکھنے میں ایک مرکب اور مجموعہ نظر آتا ہے یا نہیں؟ لیکن اپنے وجود میں وہ ہر مرکب کا جز وہ زمین میں جدا زندگی بسر کر رہا ہے یا نہیں کر رہا؟ اسے کہتے ہیں اعتباری، کیونکہ ایک دوسرے پہ اثر انداز نہیں ہو رہے، دیکھنے میں مرکب اور مجموعے کا نظارہ پیش کر رہے ہیں فقط. سوال انسانی معاشرے، ادھر ہی آپ سے سوال یہ ابھارا جاتا ہے اور اس سوال کا جواب اگلے درس میں پڑھیں گے. انسانی معاشرے، ان میں ترکیب پائی جاتی ہے یا نہیں؟ پہلا سوال، پائی جاتی ہے یا نہیں؟ آپ اپنی بستی میں چلے جائیں، گھر ایک خاص انداز میں بنے ہوئے ہیں یا نہیں؟ لوگ رہ رہے یا نہیں؟ ایک دوسرے کو پہچانتے ہیں، زندگی بھی بسر کر رہے ہیں. یہ جو لوگوں کی زندگی ہے اس میں ترکیب ہے یا نہیں؟ باہر سے دیکھنے میں پتہ لگتا نا، آپ سفر کر رہے ہیں، ایک شہر گزرا، ایک بستی گزری، دوسری ترکیب ہے. ترکیب حقیقی ہے یا اعتباری؟ اب آپ اس کے اوپر غور کریں، ترکیب حقیقی ہے یا ترکیب اعتباری ہے؟ حقیقی اعتباری دونوں نہیں ہو سکتی. بعض کہتے ہیں حقیقی اور بعض کیا کہہ رہے ہیں، اعتباری والے افراد زیادہ ہیں یا کم ہیں؟ حقیقی یا اعتباری؟ جو ساکت ہے اس کا مطلب ہے وہ، بس غور کریں انشاءاللہ تعالی اس کا ہم جواب اگلے ہفتے معلوم کریں گے کہ معاشرے کے عناصر اجزاء افراد ہیں اور افراد میں جو تعلق ہے وہ حقیقی کہیں گے تو اتحاد جنم لے گا اور اتحاد حقیقی ہوگا، اور افراد کو ایک دوسرے سے کاٹنا وہ اس پورے کے ختم ہونے کا سبب بن جائے گا، اس لیے اس کے نتائج پھر الگ نکلتے ہیں. اعتباری کہیں گے اس کے نتائج الگ نکلتے ہیں، لیکن اس کا اجازہ انشاءاللہ اگلے درس میں لیں گے. وصلی اللہ علیہ سیدنا محمد وآلہ الطاہرین.